समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादबाट हरिशरण लामिछानेको नमस्कार। तेस्रो लहरको कोरोना संक्रमणलाई सामना गर्दै अब हामी क्रमशः केही सहजतातर्फ उन्मुख भइरहेका छौं। सरकारले लागू गरेको स्मार्ट लकडाउनबाट आजबाट केही खुकुलो पारिएको छ। स्वास्थ्य मापदण्ड पालना गरी दैनिक क्रियाकलाप अघि बढ़ाउनुको विकल्प हामीसँग छैन। आदरणीय श्रोताहरू, मुलुकमा यतिखेर एमसीसी पारित गर्ने या नगर्नेदेखि स्थानीय तहको निर्वाचन र संसद बैठक सुचारू गर्ने लगायतका विषयमा सरकार, प्रतिपक्षी दल एवं सरकारवाला बीचको बहस उत्कर्षमा रहेको छ। राजनैतिक तहमा यी विषयहरूको निरूपण के कसरी गर्ने भन्ने बारे प्रधानमन्त्री शेरबहादुर देउवाले राजनैतिक परामर्श जारी राख्नु भएको छ। यिनै समसामयिक विषयहरूको विश्लेषणका लागि आजको अन्तर्संवादमा हामी निर्धारित अतिथिसँग टेलिफोन सम्पर्क राख्ने प्रयास गरिरहेका छौं। टेलिफोन सम्पर्क कायम हुन सकिरहेको छैन। यही बीचमा आदरणीय श्रोताहरूलाई अवगत नै छ, तेस्रो लहरको कोविड संक्रमणलाई परास्त गर्ने क्रममा अब क्रमशः संक्रमितहरूको संख्या केही घट्दै गइरहेको छ। विज्ञहरूको भनाई अनुसार अबको केही सातामा स्थिति अलिकति सहज हुनेछ। यद्यपि यो ओमिक्रोनको अन्य भेरिएन्टहरू पनि देखिएको सम्बन्धित क्षेत्रका विज्ञ विशेषज्ञहरूले जानकारी गराउँदै आएका छन्, जुन योभन्दा अघिल्लो पटक देखिएका भेरिएन्टहरू भन्दा केही मत्थर भएको र त्यसले स्वास्थ्य अवस्थालाई त्यति धेरै जटिल नबनाउने निष्कर्षमा विशेषज्ञहरू पुग्नु भएको छ। कतिपय युरोपेली मुलुकहरूमा हामी सुन्ने गर्छौं कि स्वास्थ्य मापदण्डलाई निकै खुकुलो बनाइएको छ। यद्यपि मास्क लगाउनु र स्वास्थ्य मापदण्डको पालना गर्नु हाम्रा लागि निकै नै महत्वपूर्ण छ। हामी तेस्रो लहरको सामना गरिरहेका छौं। कतिपय मुलुकहरू चौथो, पाँचौं या छैठौं लहरमा पनि पुगिसकेको अवस्था छ। हामी टेलिफोनमा आजका अतिथिसँग सम्पर्क गर्ने प्रयास गरि नै रहेका छौं, कल लागिरहेको छैन। त्यही बीचमा आदरणीय श्रोताहरूलाई केही बेर धैर्य धारण गर्न नै हामी अनुरोध गर्न सक्छौ। जसरी मुलुकको राजनीतिको प्रसंग छ, जुन विषयमा हामी आज विश्लेषण गर्ने प्रयास गरिरहेका थियौं, हिजै मात्रै निकै लामो समय यताको संवादहीनता तोडेर प्रमुख प्रतिपक्षी दलका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाटका लागि बालुवाटार पुग्नुभएको छ। बैठकमा एकीकृत माओवादी केन्द्रका अध्यक्ष एवं अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुभएको छ। सत्ता साझेदार दलका नेताहरूको त्यहाँ महत्वपूर्ण उपस्थिति रहेको थियो र हिजोको बैठक सकारात्मक रहेको नेकपा एमाले पनि जनाएको छ, किनभने केही समय यतादेखि विशेष गरी सरकार परिवर्तन भइसकेपछिको राजनैतिक तिक्ततालाई न्यून गर्ने सिलसिलामा यो हिजोको बैठक एउटा कोसे ढुंगा साबित हुन सक्छ। संवादहीनताको अलिकति अन्त्य भएको छ, प्रत्यक्ष रूपमा भेटघाटको क्रम अगाडि बढ़ेको छ। सन्दर्भ एमसीसीको रहेको छ। एमसीसीलाई संसदबाट अनुमोदन गराउने प्रयास एकातिर छ भने यसलाई हुबहु जस्ताको तस्तै अनुमोदन गर्नु हुँदैन भन्ने पक्षमा पनि मतहरू व्यक्त भएका छन्। सार्वभौम संसदलाई नै यो विषयको जिम्मा दिनुपर्छ, त्यसकारण एमसीसीको विषय संसदमा टेबल गर्नुपर्छ भनेर राजनीतिक शक्ति राजनीतिक वृत्तमा यसको चर्चा परिचर्चा उत्कर्षमा पुगेको यो अवस्थामा कतिपय विज्ञहरूले यो कुनै दुई देश बीचको सन्धि नभएको कारणले गर्दा यसलाई संसदमा प्रवेश गराउनु नै पर्दैन भन्ने खालका मतहरू पनि प्रकट नभएका होइनन्। हामी अतिथिसँगको कुराकानीको क्रमलाई हामी जोड्ने प्रयासमा छौं, तर टेलिफोन सम्पर्क लागिरहेको छैन। म प्राविधिक साथीलाई फेरि पनि अनुरोध गर्न चाहन्छु, यो र जो अतिथिसँग हामी कुराकानी गर्दैथ्यौं पक्कै पनि उहाँ प्रतीक्षारत हुनुहुन्छ, तर के कारणले हो टेलिफोन सम्पर्क हुन सकिरहेको छैन। केही बेर अघि मात्रै हामी यो विषयमा हामी कुराकानी गर्दैथ्यौं, एकैछिन पछि फेरि हामी यहाँहरूसँग सम्पर्कमा जोडिनेछौं। आदरणीय श्रोताहरू, आजका अतिथिसँग टेलिफोन सम्पर्क कायम भएको छ। हामी राजनीतिक विश्लेषक बुद्ध छिरिङ लामासँग कुराकानी गरिरहेका छौं। बुद्धजी नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तरसंवादमा। टेलिफोनले अलिकति धोका दियो है, अलि ढिला भएकोमा हामी क्षमा चाहन्छौ आदरणीय श्रोताहरूसँग पनि। अब सिधै विषयवस्तुमै जाउँ बुद्ध छिरिङजी। यतिखेर हिजो मात्रै पनि राजनैतिक वृत्तमा निकै छलफल अगाडि बढेको छ, यो एमसीसी भन्ने विषयको निरूपण हामी कसरी गर्न सकौंला, एउटा अन्यल जस्तो पनि देखिएको छ र निकास खोज्ने प्रयास पनि भइरहेको छ। जति पनि प्रयासहरू छन् त्यसलाई हामी बाहिरबाट हेर्दाखेरि के देखिन्छ, के भन्न सकिन्छ यतिखेर?
एमसीसी को जुन सवाल छ, यो सवाललाई नेपालका राजनीतिक नेताहरूले यसलाई एकदम आफ्ना आन्तरिक र पार्टीगत र अझ व्यक्तिगत नेता केही सीमित नेताहरूको आफ्ना आफ्ना निजी व्यक्तिगत करियरले केन्द्रमा राखेर यसमाथि चाहिँ धेरै ट्याक्टिकल मुभ आफ्नो आफ्नो कार्यनीतिक चालको चक्रमा फसाउँदाखेरि यसले नेपालको एउटा राज्यको हैसियतले नेपालले गर्न सक्ने निर्णय, नेपालको राज्यको आफ्नो भोइस निर्माणको सवालमा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपाल साह्रै कमजोर स्टेट हो भन्ने कुरा देखाउनलाई उहाँहरूको क्रियाकलापले मद्दत पुग्यो जस्तो देखिन्छ अहिले।
मूल कुरा के भने, कतिपय अब विज्ञहरूको धारणा के पनि छ भने त्यति ठूलो विषय पनि यो होइन, यो संसदमा प्रवेश गर्नुपर्ने नै थिएन भनेर। अब पछि भनेका कुराहरूको त त्यति मान्यता हुँदैन होइन, तपाईँले यसो गर्नुभए भए हुन्थ्यो भनेर घटना भइसकेपछि पछि दिइने प्रतिक्रियाको त्यति अर्थ त नहोला, तर पनि एउटा राज्यका बीचमा एउटा एक किसिमको चाहिँ प्रोटोकलमा चाहिँ जसरी बहसहरू चाहिँ अगाडि बढ्नु पर्थ्यो र कुन स्तरको विषयलाई संसदमा प्रवेश गर्ने र कुन विषयलाई चाहिँ संसद बाहिरबाटै निरूपण गर्ने भन्ने पनि अलिकति अन्यल जस्तो देखियो। अब यहाँले अघि संकेत गरे जस्तै सबैले आफ्नो स्वार्थ अनुकूलको यसको व्याख्या गरेका छन्। अब प्रमुख प्रतिपक्षीलाई सरकारले संसद सुचारू गराउन भन्दाखेरि होइन, त्यहाँ 14 सांसदको प्रश्न र सभामुख विरूद्ध चाहिँ अभिव्यक्तिहरू त्यहाँ आएका छन्। एमसीसी पास गर्ने कुरा के हो भनेर सोद्धाखेरि पहिला आधिकारिक धारणा तपाईँहरू बनाउनुहोस् न गठबन्धन भनेर भनिएको छ। त्यसकारण कुनै पनि विषयलाई ठोस रूपमा छिनोफानो गर्ने, तत्काल छिनोफानो गर्ने भन्दा पनि विभिन्न राजनैतिक रंग दिएको कारणले गर्दाखेरि नै यी हरेक कुराहरू चाहिँ यसरी अवरोधहरू सामना गर्दै जानु परेको हो अहिलेको स्थिति।
एक्ज्याक्टली तपाईँले जसरी यसलाई भन्नुभयो ठ्याक्कै भयो नै त्यो। अब यसको दुईटा पाटोबाट हेर्नुपर्ने हुन्छ। एउटा कुरो यसको राजनीतिक पाटो पहिला हेरौँ। हाम्रो नेपालको बुद्धिजीवीहरूदेखि तपाईँ हामी जस्ता साधारण जनताहरूलाई त थाहा भइसकेको छ कि विगतको मुख्य गरी सन् 1990-2046 सालको वरिपरिबाट तपाईँको यो साधारण रूपमा हेर्दाखेरि
आदरणीय श्रोताहरू, फेरि पनि हामी क्षमा याचना गर्दछौ, हाम्रो स्टुडियोको टेलिफोन सेटमा केही समस्या आएको जस्तो महसुस भइरहेछ, फोन अवरुद्ध भएको छ। फेरि पनि म सम्पर्क गर्ने प्रयास गर्नेछु। प्राय प्रत्यक्ष प्रसारणका क्रममा कहिलेकाहीँ हामी यस्ता खालका समस्याहरू झेल्ने नै गर्छौं, टेलिफोन सम्पर्क नहुने अथवा अतिथिहरूसँग समयमा सम्पर्क कायम नभएर कतिपय कार्यक्रमहरू बीचमै छोडेको उदाहरणहरू पनि छन्। तैपनि हामी अगाडि बढौं, विषयवस्तुलाई केन्द्रमा राखेर हामी संवाद र बहसलाई निरन्तर अगाडि बढ़ाउन नै चाहन्छौं। यसै क्रममा पछिल्ला राजनीतिक गतिविधिबारे हामी विश्लेषण गर्ने प्रयास गरिरहेका थियौं, एकपटक फेरि हामी केही बेर प्रयास गर्छौं। खास गरी संसद अधिवेशन अवरूद्ध भइरहँदा धेरै विधेयकहरू पेश हुन सकेका छैनन् समयमै, र लोकतन्त्रमा जति जिम्मेवार सत्ता पक्ष हुन्छ प्रतिपक्ष पनि संसदको एउटा अभिन्न अंग हो र संसदलाई सुचारू राख्नको लागि प्रतिपक्षी दलको भूमिका पनि त्यतिकै जिम्मेवार हुने गर्दछ। लामो समयसँग यसरी संसद अवरूद्ध भइरहनु शोभनीय कुरा होइन, तर पनि विभिन्न राजनैतिक तर्क वितर्क मतभेदहरूका कारणले गर्दा यो पनि एउटा लोकतान्त्रिक अभ्यास नै हो भनेर मान्नुपर्ने हुन्छ। तर जति सक्दो छिटो यस्ता विषयहरूलाई निरूपण गर्दै अगाडि जान सकेको खण्डमा आम सर्वसाधारणमा एउटा विश्वसनीय वातावरण सृजना हुन सक्छ, निर्माण हुन सक्छ। हामी त्यही नै अपेक्षा गरौं, एउटा सहकार्य सद्भाव पक्ष विपक्ष भोलि जनताको मतबाट को कुन कित्तामा पुग्छ भन्ने कुरा यकिन भन्न सकिँदैन। विभिन्न कालखण्डमा नेपालमा पनि राजनैतिक परिवर्तनहरू हुँदाखेरि यस्ता खालका अवस्थाहरू हामीले निरन्तर सामना गरि नै रहेका छौं। फेरि पनि म बुद्ध छिरिङजीलाई स्वागत गर्न चाहन्छु। बुद्धजी, जस्तो यो प्रवृत्तिलाई कसरी चाहिँ हामी विश्लेषण गरौं?
यो एकदम अघि सरी त्यो टेलिफोनको प्रब्लम आयो, अघि जुन यहाँले जुन एउटा चित्र प्रस्तुत गर्नुभयो नि, इलिस्ट्रेसन भन्छ नि हामी अङ्ग्रेजीमा, नेपालको राजनीतिको ठ्याक्कै एउटा जुन चित्र यहाँले प्रस्तुत गर्नुभयो, ठ्याक्कै देशको सङ्कटै अहिले त्यहाँ हो। अब यसलाई दुईटा पार्टबाट हेर्नुपर्छ। अब हामीलाई सबैलाई थाहा भएको कुरा कि पश्चिमा शक्तिहरूको अहिले अधोगति सुरु भएको छ, डिक्लाइनिङ सुरु भएको छ, झन्नै 300-400 वर्ष पछिको उनीहरूको संसारभरिको दबदबा पछि त्यो डिक्लाइनिङ सुरु भएपछि त्यसको विकल्पमा राइज अफ एसिया भनेर अहिले भनिरहेको छ। हिजो पश्चिमाहरूसँग लामो कालसम्म साझेदार गरेर बसेको एसियाको शक्ति जापान हुँदाखेरि टोटल एसिया चाहिँ पश्चिमको विरुद्धको काउन्टर पावरको रूपमा राइज हुन सकेन, तर अहिले चाइना र भारतको इन्डियाको नेतृत्वमा त्यो काउन्टर पोजिसनको रूपमा राइज भइराख्दाखेरि धेरै किसिमको भूराजनीतिक दबावहरू, भूराजनीतिक समस्याहरू हामीले समाधान गर्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो देशले, हाम्रो मुलुकले, कुनै पनि साना मुलुक होस् कि ठुलो मुलुकहरूले त्यसले आफ्नो नीति चाहिँ पहिला नै बनाउनु पर्ने हुन्छ। त्यस्तो किसिमको नीति बनाएर काम गरेको भए यस्ता एमसिसी वा अरे कुनै पनि प्रोजेक्टहरू आउँदाखेरि त्यसलाई त्यसको साना मसिना कुराहरूलाई हल गर्दै जान सकिन्छ। तर यहाँ के भयो, त्यस्तो किसिमको रणनीतिक योजनाहरू, आफ्नो देशको पोजिसन, आफू के हुने, देशको भविष्य कसरी लाने, 100 वर्षपछि कहाँ पुग्छ, 200 वर्षपछि कहाँ पुग्छ भन्ने एउटा दूरदृष्टि नराखिकन बस्ने, सारा बौद्धिक क्षेत्र, युनिभर्सिटी, पोलिटिसियन, पार्टिजहरू, सरकारहरू सबै आफ्नो स्वार्थमा जहिले पनि उल्झेर बस्ने, अनि अचानक यस्ता प्रोजेक्टहरू आइसकेपछि त्यसमा फेरि आफ्नो स्वार्थको लागि लडाइँ झगडा गरेपछि त देशको त बेइज्जत हुने नै भयो नि अन्तर्राष्ट्रिय स्तरमा।
अब जुन परिपक्वता प्रदर्शन हुनु पर्थ्यो होइन, जहाँ पनि सकारात्मक या नकारात्मक जस या अब्जस लिने एउटा निकाय भनेको राजनीतिक नेतृत्व नै हो। अब चुनावको कुरा आउँदैछ, चुनावमा पनि खासै धेरै ठूलो अन्तर नहोला, यिनै राजनीतिक शक्तिहरूबाट नै नेतृत्व चाहिँ खोज्नुपर्छ, एउटा अब यसलाई यथार्थ भन्ने, एउटा तितो सत्य भन्ने अथवा जे भन्ने, नयाँ नेतृत्वको लागि जुन किसिमको फ्रेम नेपालको राजनीतिक एउटा पोलिटिकल म्याप जुन छ, त्यहाँ नयाँ सोच, नयाँ दृष्टिकोण, नयाँ विचार होइन, नयाँ योजनाहरू त छिर्ने त्यति गुन्जायस देखिएन नि होइन। अहिलेको यो अलिकति जनतामा नैराश्यताको मेन कडी भनेको नै के भने, कुनै पनि कुराहरू चाहिँ अवस्था व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्छ नि मान्छेले, होइन? सही हो,
एकदमै सही हो, एकदमै सही हो। त्यसमा अब यसमा एउटा हामी सिङ्गो नेपालीहरूको एउटा मनोविज्ञान चाहिँ यसको ठुलो हाम्रो नेपालको एउटा ठुलो एउटा साइकोलोजिकल एनालिसिस नेपालको एउटा कमन साइकोलोजी भन्छ नि नेपाली जनताको रूपमा हाम्रो एउटा साझा मनोविज्ञान के निर्माण भएको छ त भन्ने विषयमा हामीले हेर्नुपर्ने हुन्छ एउटा पाटो चाहिँ अर्को पाटो चाहिँ त्यो जनताको साझो मनोविज्ञानलाई त परिवर्तन गर्दै त्यसलाई समय अनुकूल अल्टरनेसन गर्दै लैजानको लागि यहाँ इन्स्टिट्युसन्सहरू हुन्छ नि जस्तै तपाईँ युनिभर्सिटिजहरू हुन्छ विशेष गरेर त शैक्षिक संस्थाहरू हुन्छन् प्राज्ञिक संस्थाहरू हुन्छन् किनभने पब्लिक ओपिनियन निर्माण गर्ने र जनताको माइन्डसेट तयार पार्ने चाहिँ यस्ता इन्स्टिट्युसन्सहरूले हो एडुकेसनल इन्स्टिट्युसनहरू हो र अर्को पाटो चाहिँ स्टेट आफैले राज्य आफैले त्यो पाटोमा चाहिँ जहिले पनि माहौल निर्माण गर्ने हो यही एमसिसीलाई लेखेको पत्रमा एमसिसीको फेवरमा जनमत तयार पार्नको लागि राज्यको स्रोत खर्च गरिनेछ भनेर लेखेको रहेछ नि त आखिर त होइन त भनेपछि त त्यो कुनै पनि जनतामा भएका असन्तुष्टिको जुन मुद्दाहरूलाई अल्टर गरेर त्यसलाई परिवर्तन गरेर सहमतिमा ल्याउने कन्सेन्ट म्यानुफ्याक्चरिङ गर्ने काममा स्टेटको रिसोर्सेसहरू राज्यको स्रोत साधनहरू प्रयोग गर्छु भनेर लेखेको रहेछ भनेजी त राज्यसँग त स्रोत साधन हुन्छ नि उसले नै जनतामा एउटा सहमति आफूले गरेको कामको सहमति म्यानुफ्याक्चरिङ गर्ने कन्सेन्ट निर्माण गर्ने काम गर्नुपर्ने हुन्छ नि त्यसरी एउटा मुलुकलाई देशलाई जनतालाई राज्यलाई आफ्नो जवाबदेहितालाई पुर्खालाई आफ्नो इतिहासलाई आफ्नो मान्यतालाई आफ्नो गौरवलाई केन्द्रमा राखेर काम गर्न चाहिँ हामीहरू जहाँ पनि चुकेको छौँ व्यापारीलाई पनि नाफै चाह्यो राजनीतिकलाई पनि नाफै चाह्यो अब जनतालाई पनि नाफै चाह्यो नाफा देशतिर नपाएपछि विदेशमा भयो भने जानै पर्यो अब तपाईँको यहाँ त यो सङ्कट किन आयो त यस्तो परिस्थिति किन आयो भन्ने पछाडिको पनि एउटा कारण छ त्यो कारण चाहिँ के हो भने नेपाली समाज हिजोको सामाजिक अवस्थाबाट हिजो सामाजिक आर्थिक अवस्थाबाट अब अलिकति पुँजीवादी बजार अर्थतन्त्रमा प्रवेश गरेपछि बजार अर्थतन्त्र भनेको यस्तो बजार अर्थतन्त्र हो बजार पुँजीवाद भनेको यस्तो सामाजिक व्यवस्था हो जहाँ मान्छेलाई पैसा बिना जीवनको कुनै अर्थ पाउँदैन नपाएपछि सबैजनाको लागि पैसा प्रदान हुँदाखेरि त्यस्तो किसिमको बजार अर्थतन्त्र बजार पुँजीवादी समाजलाई नयाँ ढङ्गले कसरी व्यवस्थापन गर्ने भन्ने दूरदृष्टि न त्रिभुवन युनिभर्सिटीले कहिले बनायो अलिअलि डोरबहादुर विष्टले पहिला अलिअलि भनेको हो समाज यतातिर जान सक्छ भनेर अनि कोही प्राज्ञिक व्यक्ति एक दुईजना इन्डिभिजुअलले भन्यो होला तिनलाई दलका नेताले कहिले पनि सम्मान गरेन दलका कार्यकर्ताहरू भनेको दलका बौद्धिकता भनेको त खालि नेताको चाकरीबाज बाहेक केही पनि गरेन यो हिसाबले हामीले नेपालमा एउटा नयाँ अभियान चलाउन चाहिँ जरुरी देखिएको छ अहिले स्थितिमा
जुन प्रकारको इस्युहरू अहिले चाहिँ राष्ट्रका सामु विद्यमान छ त्यसको लागि नयाँ सोच नयाँ दृष्टिकोण नयाँ प्रयास जरुरी छ भन्नुभयो बुद्धजी धेरै कुराहरू गर्न सकिएन समयले गर्दाखेरि मैले यही बिट मार्नुपर्ने भयो आगामी दिनमा पनि यहाँसँगको संवादको क्रमलाई हामी अगाडि बढाउनेछौँ आजको लागि हार्दिक धन्यवाद यहाँलाई
हस् धन्यवाद नमस्कार
आदरणीय श्रोताहरू अन्तर्सम्वादको निर्धारित समय सकियो प्राविधिक कारणले गर्दाखेरि हामीले पूर्ण समय यो आजको श्रृंखला प्रस्तुत गर्न सकेनौं त्यसको लागि क्षमा चाहन्छौ प्राविधिक साथी काशीरामलाई धन्यवाद म हरिशरण लामिछाने पनि बिदा चाहन्छु तपाईँको आजको दिन शुभ रहोस् नमस्कार।